नमस्कार, हार्दिक स्वागत छ यहाँहरु सम्पूर्णलाई। प्रदेशमा साथको विकास प्रति समर्पित एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तात यस्तो बहसको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्थान नव राजधानीको र हामी दुनै विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ छलफल गर्छौँ कुराकानी गर्छौँ र यतिखेर सबैको ध्यान खास गरी विकास र समृद्धितिर छ भने झन्डै 3 महिना बित्न थाल्यो 100 दिनसम्म बित्दा समेत प्रदेश सरकारले चाहिँ आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका छैन मन्त्रीहरूका कति छन् त सम्पत्ति उहाँहरूको सम्पत्ति विवरण बाहिर आउन नसकिरहँदा यो विषयमा हामी आगामी दिनमा चर्चा गर्छौँ भने यतिखेर सबैको ध्यान खास गरी स्थानीय तहको 1 वर्ष पुगिरहँदा के वास्तवमै स्थानीय तहका नेताहरूले काम गर्न सके त यो विषयमा आज हामी कुराकानी गर्दैछौँ भने विभिन्न क्षेत्रमा खास गरी स्थानीय तहहरू रहेका विभिन्न स्थानीय तहले आफ्नो आर्थिक वर्षका बजेटहरूलाई कसरी कार्यान्वयन गरिरहेका छन् त यो विषयमा हामी कुराकानी गर्दैछौँ आज खास गरी मैले कञ्चनपुरको चाहिँ लालदाडी गाउँपालिकाको पछिल्लो समयको जुन उहाँहरूको बजेट थियो 22 करोड 44 लाखको बजेटको काम कसरी गरिरहनु भएको छ खास गरी लालदाडी गाउँपालिकामा आज विगत 4 दिनदेखि लाइन छैन भनेर त्यहाँका वडा अध्यक्षज्यूले भन्दै हुनुहुन्थ्यो भने त्यसै गरी गाउँपालिकाको अध्यक्षको मोबाइल अफ छ भनेर उहाँले अर्को नम्बर दिनुभएको छ उक्त नम्बरमा मैले टेलिफोन लाउने प्रयास गरेको छु हाम्रो ल्यान्डलाइन आज छैन तसर्थ पनि मैले मोबाइलबाट यतिखेर कुराकानीका लागि विपक्षी दल खास गरी छाया सरकारमा रहेको नेपाली काङ्ग्रेसका नेता जो चाहिँ अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्थ्यो लालदाडी गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार धर्मसिंह बडायक यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता उहाँले कसरी हेर्नु भएको छ गाउँपालिकाको काम गर्दा बेला यतिखेर हाम्रो बिचमा धर्मसिंह बडायक हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु धर्मजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा आराम हुनुहुन्छ धर्मजी के छ पछिल्लो समय के गर्दै हुनुहुन्छ नेपाली राजनीतिको कुरा गर्ने भने पछिल्लो समय स्थानीय तहको 1 वर्ष हुन लाग्यो हेर्नुहोस् होइन तपाईँलाई थाहा छ तपाईँ पराजित भएपछि के गर्दै बसिरहनु भएको छ भन्नुहोस् त आज 1 वर्षसम्म
एक वर्षमा तपाईँको हामीले पनि जनताकै बिचमा छौँ हामी पनि जनताकै बाटा छौँ हामी जनताकै उसमा चाहिँ गइरहेछौँ फिल्ड बनाइरहेछौँ
तर जनताको काम कर्तव्यको कुरा गर्ने भने विकास हुन सकेको छ गाउँपालिकाको कुरा गर्ने भने लालधारी गाउँपालिकामा चारैतिरबाट जङ्गलले घेरिएको छ नदीले घेरिएको छ तपाईँलाई थाहा छ होइन यो परिस्थितिमा हामी कुराकानी गर्दैछौँ तपाईँलाई थाहा छ पछिल्लो समयको कुरा गर्ने हो भने अहिले लालदाडी गाउँपालिकाको विकासको कुरा गरौँ झन्डै 22 करोड 44 लाख रुपियाँ रहेको उक्त गाउँपालिकाको विकास के भएको छ भन्नुहोस् त भन्नुहोस् त गाउँपालिकाको विकास कसरी भइरहेको छ तपाईँहरूले कसरी हेर्नु भएको छ नेपाली काङ्ग्रेसले खास गरी त्यस क्षेत्रमा धेरै विकास भएको छ 95% मैले बजेट कार्यान्वयन गरिसकेको छु भनेर भनौँ न त्यहाँका मदन सिंह बडायतले भन्दै हुनुहुन्थ्यो अध्यक्षज्यूले होइन तपाईँलाई के लाग्छ भन्नुहोस् त धर्मसिंहजी
अब मदन सिंह बडाईले भनेर थोरै हुन्छ अब यो कतिको विकास भएको छ भनेर यहाँको जनताले बुझ्नु पर्यो हाम्रो बजार अनुसार यहाँ त 5% मात्र विकास भएको छ अब तपाईँको यता ग्राइबिल भयो सडक ग्राइबिल भयो अनि तपाईँको कल्पट भयो अनि तपाईँको यो होम पाइप भयो अब हामीले हाम्रो नगरमा तपाईँको यो लालदाडी गाउँपालिकाले 5% मात्र विकास गरेको छ
कति पर्सेन्ट अब तर उहाँले त भन्दै हुनुहुन्थ्यो धेरै विकास भएको छ नवराजी किनभने हामीले काम गरिरहेका छौँ यो विषयमा चाहिँ तपाईँले हेरिदिनु पऱ्यो भनेर उहाँले भन्दै पनि हुनुहुन्थ्यो होइन मैले सम्भवतः हाम्रो आज ल्यान्डलाइनमा सम्भवतः लाग्छ प्राविधिक मित्रलाई मैले आग्रह पनि गरिरहेको छु उहाँको टेलिफोन पनि आइरहेको छ होइन मैले यहाँलाई आग्रह गरिरहेको छु मैले सम्भवतः आफ्नो मोबाइलबाट उहाँलाई टेलिफोन मार्फत तपाईँसँगै प्रत्यक्ष कुराकानीका लागि ल्याउँदैछु मैले होइन बडाकजीलाई पनि सँगै तपाईँसँग कुराकानी गराउँछु र त्यस क्षेत्रका धेरै जनताले यतिखेर सुन्दै हुनुहुन्छ हेर्नुहोस् त्यहाँ विकासको कुरा गरौँ न के विकास भएको छ उहाँले ग्रामीण क्षेत्रमा हेर्ने भने होइन उहाँले धेरै काम गरेको छ भनेर भन्दै हुनुहुन्थ्यो तपाईँलाई के लाग्छ खास गरी उहाँले ग्रामीण सडकको कुरा गरौँ होइन ग्राबिलहरू धेरै हालेका छु नवराजी भन्दै हुनुहुन्थ्यो तटबन्ध कार्यक्रमहरू भइरहेको छ झुमिङ्गी पुलको चाहिँ भनौँ न धेरै काम मैले गराएको छु नवराजी भनेर उहाँले भन्दै हुनुहुन्थ्यो होइन मैले उहाँलाई टेलिफोनमा ल्याउने प्रयास गरेको छु हाम्रो ल्यान्डलाइन छैन आज मैले यहाँलाई आग्रह गरेँ भन्नुहोस् त कहाँ तटबन्धको काम भएको छ कि छैन
भन्नुहोस् त
जुन बजेटको कुरा गर्दैछु नि मैले 22 करोड 44 लाखको बजेट चाहिँ कार्यान्वयनको चरण हेर्ने हो भने झन्डै 95% हामीले काम गरिसकेका छौँ भनेर अध्यक्षज्यूले भन्दै हुनुहुन्थ्यो कि होइन तटबन्धको कुरा गरौँ न तपाईँलाई थाहा छ नदी त्यहाँको चाहिँ भनौँ न बन त्यो नदीले चाहिँ वर्षेनी चाहिँ कटान गरेको कुरा यहाँलाई थाहा होला नि होइन तर दोधा नदीले जुन वर्षेनी कटान गर्छ त्यसको विषयमा तपाईँहरू कुरा गरे यतिखेर हामीसँग सम्भवतः लाग्छ अध्यक्षज्यू पनि जोडिसक्नु भएको छ मैले मोबाइलबाटै जोडेँ म मदन सिंह बडायतलाई पनि मैले टेलिफोनमा जोडेको छु मदन सिंहजी यहाँलाई पनि स्वागत छ कार्यक्रम तातो बहसमा हामीसँग धर्मसिंह बडायत पनि तपाईँसँग कुराकानी गर्दै हुनुहुन्छ धर्मजीले भन्दै हुनुहुन्छ कुनै पनि विकास भएको छैन भन्नुहोस् त आज विकास भएको छ कि छैन मदनजी विकास भएको छ कि छैन त्यस क्षेत्रमा खास गरी तपाईँहरूले 22 करोड 44 लाखको बजेटको कुरा गर्ने भने लालदाडी गाउँपालिकामा कुनै पनि 5% पनि विकास भएको छैन भनेर धर्मजीले भन्दै हुनुहुन्छ ठ्याक्कै भन्नुहोस् त उहाँ पनि सुन्दै हुनुहुन्छ
यो अब लालजारी गाउँपालिकामा कुनै विकास छ छैन भा छैन भन्ने जुन कुराहरू आइराखेका छ नि, अब यो त्यसको ती मित्रहरूलाई मेरो सुझाव के छ भने लालझारी गाउँपालिकाको हिजोको अवस्था के थियो आज हामी कहाँ पुगिया छौँ भन्ने कुरो उहाँहरूले अलि निकालेर मैले मलाई महसुस भएको छ हेर्नुपर्छ।
धर्मजी ल भन्नुहोस्, उहाँले सुन्दै हुनुहुन्छ यतिखेर मदनजी हामीसँग जोडिसक्नु भएको छ, उहाँले ठ्याक्कै भन्नुहोस् त विकास भएको छ कि छैन जुन उहाँले भन्दै हुनुहुन्छ 95% विकास भएको छ तपाईँले देखिरहनु भएको छ धर्मजी, नेपाली काङ्ग्रेसले कसरी हेरेको छ आज भन्नुहोस् अब।
त्यही त हामीले पनि देखिरहेछौँ, उहाँले पनि देख्नुभएको छ गर्नुभएको छ, तपाईँको पहिलेको गाउँ गाविसको र गाउँपालिकाको बजेटको धेरै फरक छ नि, पहिले गाउँ गाविसमा तपाईँको 23-24 लाख रुपियाँ मात्र आउँथ्यो, अहिले यसपालि त तपाईँको करोडौँको हिसाबमा आइरहेछ बजेट, तपाईँको दुधा नदी लालझारी भनेको मुख्य दुधा नदी नियन्त्रण हो, अब यो दुधा नदी नियन्त्रणमा के भएको छ हामी त केही पनि देखेका छैनौँ।
मदनजी तटबन्धको कुरा गरौँ, कुनै पनि तटबन्ध निर्माणका लागि तपाईँको पहल पुगेन, नदी कटानलाई रोक्न सक्नु भएन भने धर्मजीले भन्नुभयो एक वर्ष तपाईँहरूका लागि त्यतिकै गफ हान्नु मात्र भन्नुभयो उहाँले।
अब यो नदी कटानलाई रोक्नलाई यस्तो कुरो हो, अब यो मुलुकमा मलाई लाग्छ मैले पनि देखिराखेका छु, म पनि यो नदीकै किनारमा बसिया छु, अब धर्मसिंह बराइक मेरो अब हाम्रो नेपाली काङ्ग्रेसका मित्रले जुन कुरा राख्नुभयो नि नदी नियन्त्रण गर्न सकिएन भने, अब यो मुलुकमा सबभन्दा तपाईँको यो मुलुकमा राज्य सत्तामा पहिला को रहे 2046 सालको जनगणनापछि, आज ती भन्ने मित्रहरूले यो नदीलाई कति नियन्त्रण गर्न सके होइन, र मैले अहिले तपाईँको जैविक तटबन्ध तिन ठाउँमा मैले काम गराएको छु, मेटिङ फाउन्डमा रेड क्रससँग मिलेर, अनि तपाईँको उता अहिले 25 करोडको अहिले भर्खरै जनताको गठबन्धनले वार्ड नम्बर 4 गर्दैछ, अब यो नदीको समस्या भनेको लालझारी गाउँपालिकाको 5-1 कुनै वार्डलाई छोडिया छैन।
तपाईँलाई थाहा होला होइन, तपाईँ जुन किसिमले भन्दै हुनुहुन्छ होइन, बिनबारीको कुरा गरौँ उता गएर तपाईँको सन्दरपुरको कुरा गरौँ होइन,
क्षेत्रहरू पहिचान गरेर तपाईँको अहिले नदी नियन्त्रणको काम हामीले सुरु गरेका छौँ।
धर्मजी उहाँले काम गर्नु भएको छ भन्नुभयो, आज बिनबारीको कुरा गरौँ, उता गएर तपाईँको कन्जकको कुरा गरौँ होइन, यता आएर तपाईँको योजना होइन जुन नदी कटानको कुरा छ नि त्यहाँका जनताले भोग्नु पर्ने शास्तिको विषयमा यहाँले थाहा छ, उहाँले भन्नुभयो मैले चाहिँ अहिले राम्रोसँग काम गर्दैछु भन्नुभयो, तपाईँले देख्नु भएन त्यसो भए नेपाली काङ्ग्रेसले हेर्न सकेन, सत्ताको बागडोरमा सधैँ तपाईँहरू रहनुभयो, के काम गर्नुभयो र तपाईँहरूले भनेर उहाँले आरोप लाउनु भयो नि त धर्मजी।
त्यही त हामीले त के देखाएको छैन, तपाईँको बाढी पीडित भनेको तपाईँको शङ्करपुर सबभन्दा बढी शङ्करपुर, यो 3 गाविस जोडेर गाउँपालिका बनेको लालझारी गाउँपालिका, अब तपाईँको सबभन्दा बढी बाढी सताउने तपाईँको शङ्करपुर
हो,
अब शङ्करपुर यो लालझारी भनेको तपाईँको पुरै बाढी पीडित छ,
अहिले पनि जङ्गलको जङ्गलमा बस्नु परेको छ, मैले देखाएको छु त्यहाँ होइन कन्जमा, तपाईँलाई थाहा छ नि त जङ्गलमा बस्नु परेको छ, बिनबारीमा हेर्ने हो भने जङ्गलमा बस्नु परेको छ मान्छेलाई,
बिनबारी भनेको त तपाईँको आज 22 त्यो 22 पहिले देख्ने घरेडी तिनीहरू, यो शङ्करपुरले घरेडी पनि पाएका छैन, त यो कति 64-65 भए चाहिँ हामीले शङ्करपुरवासी जनताहरूले जम्मै जङ्गल किनार किनार बसेका छौँ, तर सबभन्दा पहिले शङ्करपुरको नियन्त्रण हुनु भयो नि त उसको नदीको, अब त्यो साइडदेखि लिएर तपाईँको बढी बढी भनेको तपाईँको 82 अब सबभन्दा बढी लाग्ने शङ्करपुर हो, अब त्यो अब असार पनि आइसक्यो, त्यो त्यसमा उहाँहरूले अलिकति ध्यान गरिदिनु पऱ्यो त्यसमा,
मदनजी
गरेर हुन्छ के गरेर हुँदैन यो नदी नियन्त्रण कसरी हुन्छ त्यो पहिले नै सचेत भएर बस्नु पर्यो नि त।
मदनजी उहाँले भन्नुभयो तपाईँहरूले खास गरी यो वर्षायाम सुरु हुन लाग्यो नदी तटबन्ध त्यहाँका जनताले भोग्नु परा शास्त्र, हरेक वर्ष चाहिँ नदी भनौँ न त्यहाँको धुँदा नदीले दिने दुःखको पीडा त यहाँले बिर्सिनु भयो कि क्या हो भनेर उहाँले भन्नुभयो नि त, चुनावमा त ठुलै प्रतिबद्धता गर्नुभएको थियो, व्यवस्थापन गर्छु सुकुम्बासीलाई चाहिँ जग्गा दिन्छु, तपाईँले त चुनावमा घोषणा पत्रमा ठुला कुराहरू गर्नुभएको थियो नि त मदनजी, आज पुरा गर्न सक्नुभयो यहाँले।
यस्तो हो, अब यो कुरो के हो भने अब यो जसले यो संहिता चाहिने साथीहरू जो थिए नि संहितामा जाने तपाईँको अब हामीले स्थानीय तह प्रदेश अनि सङ्घको हामीले सबै निर्वाचन गराइसकेका छौँ, त्यो मुलुकले कानुन पाइसकेको छ, अब त्यसको तपाईँको अन्य विधिहरू जुन बनाउनु छ नि सुकम्बासीको समस्या कसरी समाधान गर्ने, अहिले मैले एउटा माइन्डसिङको भरमा लेख्दैमा निर्णय गर्दैमा हुँदैन, त्यसको लागि पनि कानुन बन्न पर्यो, आयोगहरू गठन गर्न पर्यो, अहिले अब यो मुलुकमा चुनाव भएर तपाईँको स्थानीय तहको लगभग 1 पुग्यो, सङ्ग्रह अनि तपाईँको प्रदेशको अहिले मलाई लाग्छ जति समस्याहरू हामीले यो मुलुकमा हामी स्थानीय तहमा देखे सङ्ग्रह प्रदेशमा जाने साथीहरूले अब यसको कसरी समाधान गर्ने एउटा अब यो मुलुकमा हामीले नीति कानुन बनाउँदा पनि नीति कानुन बनाउँदा त हामीले पनि पाएँ तर प्रदेश र सँगसँग नबाझ्ने किसिमले बनाएर पठाए मात्रै तपाईँको काम गर्न हुने भन्ने कुरो जुन
तपाईँले चुनावमा बोलेको त्यहाँ थाहा छ राणा थारू समुदायको बाक्लो उपस्थिति राणा बस्तीको कुरा गरौँ तर तपाईँले राणा बस्तीलाई चाहिँ एउटा नमुना बस्ती बनाउँछु या भनौँ त्यहाँ चाहिँ भनौँ न होमस्टे बनाउँछु भनेर तारालामाजीले पनि मलाई भन्नुभएको थियो खास गरी म चाहिँ त्यहाँ सङ्ग्रहालय निर्माण गर्छु है भनेर उहाँले चुनावी घोषणा पत्र पनि तयार पार्नु भएको थियो तपाईँ अब एउटै पार्टी बन्नु भएको छ
हामी बनाउँछौँ यो राणा समुदायहरूको बहुल्यता भएको क्षेत्र हो हामीले बोलेका पनि हौँ हामी होमस्टेट पनि बनाउँछौँ तर होमस्टेट बनाउनलाई अब यो राणा समुदायका साथीहरू यहाँको समुदायले पनि तपाईँको त्यो छुट्टै होमस्टेट बनाउनुपर्छ भन्ने मैले महसुस गरेको छैन म अहिले यो वर्ष गृह कार्य पनि गर्दैछु कुन बस्तीमा बनाउने पहिलो कुरा पर्यटकहरू भित्र्याउनलाई सडक सञ्जाल नै चाहिन्छ
त्यसको लागि त विकास गर्नु पर्यो नि त मदनजी तपाईँले त विकास गर्नु पर्यो धर्मजी उहाँले भन्नुभयो अब सङ्ग्रहालय निर्माण गरिन्छ थारू होमस्टे बनाइन्छ भन्नुभएको छ तपाईँ विश्वस्त कतिको हुनुहुन्छ धर्मजी होमस्टे बनाउने कुरा गर्दै हुनुहुन्छ थारू सङ्ग्रहालय बनाउने कुरा गर्दै हुनुहुन्छ राणा थारू संस्कृतिलाई चाहिँ प्रचार प्रसार गर्ने र त्यहाँ चाहिँ पर्यटक भित्र्याउने कुरा गर्दै हुनुहुन्छ विश्वस्त हुनुहुन्छ तपाईँ बडाकजी धर्मजी
यसमा विश्वस्त म छैन सर किनभने तपाईँको राणा थारू सङ्ग्रहालय भकुन्डमा बनिरहेछ थारू सङ्ग्रहालय कति ठाउँमा बनाउने एक ठाउँमा बनिरहेछ त्यो करोडौँको हिसाबमा बजेट आएछ त्यसमा त्यो भकुन्डको त्यो नक्सा मेलामा त्यो बन्न सुरु भइसकेको छ अब उहाँले अगाडि के बनाउनु भएको थियो कि एमालेहरू आएको थियो यहाँ एमालेका साथीहरू यो तपाईँको शङ्करपुर यो नन्दगाउँ टोलमा वार्ड नम्बर पाँच पहिले यो वार्ड नम्बर पाँच थियो हाम्रो गाविस बेलामा यहाँनिर हामी बनाउँछ तपाईँहरू यो समुदायबाट जमिन दिनुहोस् भने तिनीहरू अनि हाम्रो यहाँका समुदायहरूले जमिन पनि देखायो उहाँलाई ल यो हामी लगभग तपाईँको एक डेढ बिघासम्म तपाईँलाई हामीले आफ्नो समुदायबाट दिन्छ तपाईँहरू सङ्ग्रहालय बनाउनु मैले भने यहाँ तपाईँ जसरी भए पनि जे जे गर्नुहोस् तपाईँ जहाँ यस्तो फुकाउने काम नगर्नुहोस् तपाईँहरू एउटा राणा थारू सङ्ग्रहालय बनाइसकेको छ गाविसको भवनको नजिकै अनि एउटा करोडको हिसाबमा चाहिँ पाँच करोड कति हो त्यसमा लगानी थियो राणा थारू सङ्ग्रहालय भकुन्ड मेलामा त्यहाँ चाहिँ काम सुरु भइसकेको छ अब राणा थारू सङ्ग्रहालय एक ठाउँमा बनाउने कि दसौँ ठाउँमा बनाउने पर्यटक क्षेत्र एक ठाउँमा बनाउने कि दसौँ क्षेत्र बनाउने
मदनजी उहाँलाई विश्वास छैन कति ठाउँमा बनाउने भकुन्डामा बन्दैछ अरे नि त श्रीपुरमा खास गरी त्यहाँ चाहिँ भन न बेलौरी नगरपालिका अन्तर्गत बन्दैछ
मैले उहाँको कुरो सुने मैले बुझे यो राणा थारू सङ्ग्रहालय तपाईँको होमस्टेको जुन कुरो छ नि पर्यटकहरू ल्याउने पहिलो कुरा होमस्टेको अवधारणा अनि सङ्ग्रहालयको अवधारणा हामी राणा थारूका साथीहरूले एउटा के बुझ्नु पर्यो भने मलाई लाग्छ अब जुन भकुन्डामा बन्दैछ नि त्यो आरसिसी पिलर हालेर त्यो होमस्टे भएको नाउँमा अब गर्ने साथीहरूले त्यो त्यति गरिया होलान् बजेट ल्याएर राज्यसँग ढुक्की ल्याएर तर अब यो शङ्करपुरको जहाँ हाम्रो गाउँपालिकाको कार्यालय छ त्यहाँ पनि एउटा राणा सङ्ग्रहालय भनेर हाम्रो अहिले धर्म भाइ मेरो नेपाली काङ्ग्रेसको यिनै मेरो धर्म भाइहरूले बनाएको सङ्ग्रहालय यो षड्यन्त्रका साथीहरूले
षड्यन्त्र कसरी भयो धर्मजी तपाईँले षड्यन्त्र गर्नुभयो होइन त्यसो भए धर्मशाला यो भनौँ न जुन चाहिँ तपाईँहरूले सङ्ग्रहालय बनाउने कुरामा चाहिँ फेरि तपाईँहरूले भनौँ न
सहसर गर्नुपर्छ भन्ने कुरा बुझ्नु पर्यो त्यो अहिले हामीले शङ्करपुरको राणा सङ्ग्रहालयलाई अहिले हामीले कार्यालयको रूपमा युज गरेका छौँ
तर तपाईँले बजेट ल्याउन सक्नु भएन नि मदनजी तपाईँ त कमजोर देखिनु भने खास गरी श्रीपुरको कुरा गरौँ न होइन पछिल्लो समय जुन बेलौरी नगरपालिकाले काम गर्न सक्यो त्यस क्षेत्रका नेताहरू एक्टिभ बने तर मदनजी चाहिँ कमजोर भन्नुभयो तपाईँले बजेट ल्याउन सक्नु भएन सङ्ग्रहालयका लागि
अनि त्यो तपाईँको जुन छ नि यो हाम्रो उसको भकुन्डाको जुन तपाईँको सङ्ग्रहालय त्यहाँ जुन कामहरू अहिले भइराखेको छ नि जुन गतिमा त्यो मलाई चित्त बुझिया छैन आफै त्यो हुन त अब बेलौरी नगरपालिकामा पर्छ त्यहाँ तपाईँको आरसिसी घर बनाएर अनि थारूहरूको पहिचान के हुने त त्यो राणा थारूको राणा थारूहरूको पहिचान के हुने, राणा थारूहरूको कल्चर के हो, रै खाने के उहाँहरूको खानपिनदेखि लिएर वेशभूषाको कुराहरू पनि त्यहाँ जोड्नु पर्यो मेरो मेरो भनाइ।
तर चुनावमा ठुला ठुला नाराहरू तपाईँहरू देखाउनुहुन्छ क्या, खास गरी ठुला ठुला आश्वासन देखाउनुहुन्छ, सङ्ग्रहालय बनाउँछु भने तारा लामाजीले भन्नुभएको थियो, हेर्नुहोस् एक वर्षमा म चाहिँ नवराजी खास गरी पाँच वर्ष कार्यक्रम एक वर्षमै हामी सबै तयार पारेर सङ्ग्रहालय निर्माण गर्छु थारूहरूको पहिचानको लागि भन्नुभएको।
सुक्खर भन्ने ठाउँमा हामीले होमवर्क गरेर तपाईँको 9 बिघामा हामीले तपाईँको जग्गा पनि छुट्याइसकेका छौँ। अब यो बजेटको अभाव छ राणा थारू, हामीले होम स्टे राख्ने भनेर, अनि तपाईँको त्यो मल्टिपर्पज हुन्छ हामीले भनिसकेका छौँ, तपाईँको त्यहाँ वन उद्यान हुन्छ, जङ्गली जानवरहरू सबैको त्यहाँ यो इन्टरनेटदेखि लिएर सबैको व्यवस्थापन सहितको हामीले तपाईँको होमवर्क गरेर त्यसको नक्साङ्कन डिजाइन तपाईँको हामीले पुरा तपाईँको उ गर्दैछौँ, अहिले तपाईँको डिपिआर गराउँदैछ।
होइन मदनजी, अब मलाई भन्नुहोस्, खास गरी त्यहाँ चाहिँ स्वास्थ्य समस्या ठुलो छ, हेर्नुहोस् होइन, अहिलेसम्म एम्बुलेन्स उपलब्ध नभएको कुराहरू आउँछन्, एम्बुलेन्स ल्याउन सक्नुभयो यहाँले? होइन मलाई थाहा छ नि त, तपाईँ भनिदिनुहोस् न, आज एम्बुलेन्स ल्याउन सक्नुभयो? तपाईँले चुनावमा भन्नुभएको थियो म स्वास्थ्य सेवा ल्याउँछु, अहिले त स्थानीय तहहरूमा हेर्ने भने 1500 बेड नै बनाउँछु भने सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको छ, यो परिस्थितिहरूमा एउटा एम्बुलेन्स पनि छैन शङ्करपुर गाविसमा, हेर्नुहोस् होइन, हिजोको आज हेरौँ लालदारी गाउँपालिकामा
तपाईँको मैले जति प्रतिबद्धताहरू जाहेर गरेका थिए, मैले एम्बुलेन्सको कुरा गरेका थिएँ, गाउँपालिकाबाट खरिद गर्दैछौँ, म यी मित्रहरूलाई मेरो सुझाव के छ भने योभन्दा अगाडि विगतमा यो 20 वर्षसम्म सरन्तरबाट चलेको यो साबिक शङ्करपुर गाविस छ, ती मित्रहरूले सत्तामा पनि पटक पटक जहाँ होलान् म त्यो रोगलाउन चाहँदैन म मित्रहरूलाई, तर म निर्वाचित भएर आइसकेपछि 1 वर्ष पुगेको छु, मैले 1 वर्षमा जुन कामहरू गरेँ नि त्यसको ती मित्रहरूले मसँग म त्यो सबै कार्यक्रमको इस्टिमेटै दिएर उहाँहरूलाई उहाँहरूले एक दिन गएर मैले गरेको 1 वर्षको कामको उहाँहरूले निष्पक्ष मूल्याङ्कन मात्रै गरिदिनु मेरो
तपाईँ तपाईँ भन्नुहोस् न त, तपाईँले के गर्नुभयो, किनभने यो स्थानीय तहहरूको सबैको बहस मैले गरिरहेको छ, खास गरी प्रतिपक्ष र तपाईँहरूको बिचमा, जो चाहिँ जित्नु भएको छ र हार्नु भएको दुइटैको बिचमा मैले बहस गराउँदैछु निरन्तर लगातार रूपमा केही दिनसम्म, सम्भवतः 10-15 दिनसम्म, होइन यो 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 बिचमा अब मदनजी भन्नुहोस् त, तपाईँले के काम गर्नुभयो, एम्बुलेन्स ल्याउन सक्नु भएन, हेर्नुहोस् त्यहाँको शिक्षाको कुरा गर्ने भने अहिले पनि बालबालिकाहरू होइन शिक्षाको पहुँचबाट बाहिर छन्, तपाईँलाई थाहा छ, नदीको कटान छ, तपाईँले धेरै कुराहरू, आज कति दिन, 4 दिन भयो, आज 4 दिन भयो तपाईँ त्यहाँको गाउँपालिकाको हुनुहुन्छ, हेर्नुहोस् त्यहाँ विद्युतको आपूर्ति हुन सकेको छैन, त्यहाँका धेरै जनताले मलाई भनेका छन्, इभन तपाईँको मोबाइल पनि अफ छ।
अब यो तपाईँको यो यस्ता दैनिक प्रकोपहरू आउँछन् हेर्नुहोस्,
होइन यसको चाँडोभन्दा चाँडो त त्यसलाई चाहिँ समाधान गर्नतिर पहल गर्नुपर्ने अध्यक्षज्यू, होइन
चाँडोभन्दा चाँडै समाधानको प्रयासमा छु, आज विद्युतको टोली आउँदैछ, मैले बिहानै कुरा गरेँ, तपाईँहरू आउनुहोस्, ठाउँ ठाउँमा रुख ढलिया छन्, पोल भाँचिया छन्, तार झरिया छन्, दुई तिन दिनभित्रमा कम्प्लिट गर्नुहोस् भनेर मैले आज बिहानै सम्पर्क गरेर भनिसकेका
छु। धर्मजी, उहाँले भन्नुभयो कामको अनुगमन गर्न आउनु पर्यो, मेरा मित्रहरूलाई मैले आग्रह गरेँ, विरोधका नाममा विरोध गर्नु परेन भनेर उहाँले भनिरहँदा, तपाईँलाई थाहा छ 4 दिनदेखि त्यहाँ विद्युत आपूर्ति हुन सकेको छैन, हेर्नु स्वास्थ्यको समस्या ठुलो छ, एम्बुलेन्स छैन, त्यहाँका जनता अहिले पनि बिरामी भयो भने या त बेलौरी जानुपर्छ या तपाईँको मैनगर या धनगढी आउनुपर्छ, त्यहाँ एउटा भनौँ न एउटा हस्पिटलसम्म हामीले खोल्न सकेनौँ, स्वास्थ्य चौकीसम्म छैन, एम्बुलेन्स छैन, यसका लागि पहल गर्न सक्नुभयो वडा अध्यक्ष के अरे गाउँपालिकाको अध्यक्षज्यूले मदनजीले?
नहीं नहीं के गर्नु भएको छ, यहाँको समस्या भनेको अहिले त तपाईँको सुक्खा मौसम छ, अहिले त जहाँ पनि जान सकिन्छ, अब उहाँले जनताहरूलाई जे आश्वासन दिनुभएको छ उहाँले केही पनि गर्नु भएको छैन, अहिले उहाँका उहाँबाट टाढो टाढो जनता गइरहेछन्, किन गइरहेछन् त, के आश्वासन दिनुभयो उहाँले, जे आश्वासन उहाँले दिनुभएको छ, दाइले बधाई हुनुहुन्छ मेरो, तर पार्टी अलग अलगको नाताले म भन्न चाहन्छु कि दाइले जे आश्वासन दिनुभएको छ जनताहरूलाई त्यो आश्वासन जनताले जम्मा दिइदिनु पऱ्यो, तर अहिले सुक्खा मौसममा त तपाईँको धनगढी पनि जान सकेछ बिरामी अवस्थामा,
वर्षायाममा त धेरै पीडा छ, हेर्नुहोस् त्यो ठाउँको पीडा मलाई थाहा छ, किनभने वास्तवमा त्यहाँका धेरै जनताले पीडा भोग्नु परेको छ,
किनभने एउटा एम्बुलेन्स पनि आएछ र यहाँ एम्बुलेन्स बिना यहाँका जनताहरू यति पीडित छन्, यहाँका कुनै अचानक बिमारी भएपछि तपाईँलाई धनगढीबाट बोलाउँछन्, धनसेनबाट उता तपाईँको बेलोरीबाट बोलाउँछन्, अब अनलाई त तपाईँलाई त 1-1.5 घन्टासम्म त लागिहाल्छ, पिछा फेरि नदी छ फेरि, अब मेरो हाम्रो विचारमा के छ कि सबभन्दा पहिले नदी नियन्त्रण तपाईँ गर्नुहोस्, सबभन्दा ठुलो समस्या भनेको तपाईँको नदी नियन्त्रण हो, नदी नियन्त्रण भइसकेपछि यहाँका जनताहरू अलि सुखाउँछन्, अलिकति बाटोबाट हेरौँ हेरौँ यताउता हेरौँ,
उहाँले त धेरै विकास गरेको छु भन्नुभयो त, सडक सञ्जालहरू मैले विस्तार गरेको छु भन्नुभयो नि धर्मजी, तपाईँ देख्नुभयो
यो सडक सोझल गरेर हुँदैन सर। अब तपाईँले यो सबभन्दा पहिले तपाईँको जगत बोली लिएर तपाईँको 2500 दिने त हुनु पऱ्यो, त्यहाँ सचन दिनुभएको छ 10,000 सबभन्दा पहिले गरिदिनु पऱ्यो। कुन समस्या सबभन्दा पहिले आउँछ त्यो समस्यालाई निपटाउनु पऱ्यो नि त हामीले। मेरो भनाइ
मदनजी तपाईँले पुल बनाउन सक्नुभयो बेलौरी जाने भकुण्डासम्मको झुलुङ्गे पुल, तपाईँलाई थाहा छ 2065, 66, 64 भनौँ न बाढीले चाहिँ छताछुल्लो पारेको थियो, तपाईँलाई थाहा छ। त्यसपछि पुलहरू निर्माण गर्ने कुरा, जनतालाई चाहिँ सञ्जाल जोड्ने कुरा, सामाजिक भनौँ न जुन चाहिँ सडक सञ्जालको कुरा गरौँ, यो विषयमा चाहिँ अध्यक्षज्यू कसरी लागिरहनु भएको छ भन्नुहोस् त।
यो लालझारी गाउँपालिकालाई तपाईँको अन्य स्थानीय तहसँग जोड्नलाई तिनवटा पुल अहिले निर्माणधीन अवस्थामा छन्। भकुण्डाको नन्दगाउँ र तपाईँको बल्मी जोड्ने पुल दुई, अनि तपाईँको सात देखत भुलीको लालझारीको पाँच र चार जोड्ने एउटा पुलको काम भइरहेको छ। त्यो तिनवटा पुल तपाईँको भयो भने लगभग लालझारी गाउँपालिका सबै स्थानीय तहसँग जोडिन्छ।
त्यसका लागि
दोस्रो कुरो मेरो सुझाव के छ भने मित्रहरूलाई तपाईँको अब यो दोरा नदीको समस्या, सडक सञ्जालको समस्या, पहिलो कुरा लालझारी गाउँपालिका जुन हाम्रो यो थारूहरूको एउटा क्लस्टर हो भनेर राज्यले जुन छुट्याइएको छ नि, र यो लालझारी गाउँपालिकामा हामीले हरेक क्षेत्रमा जिरोबाट सुरु गर्नु परेको मैले महसुस गरिरहेको।
तपाईँलाई थाहा छ वर्षेनी हात्ती आतङ्क पनि छ त्यहाँ, हेर्नुहोस् बेला बखतमा चाहिँ भनौँ न जङ्गली जनावरलाई त्यहाँका जनताहरूलाई धेरै दुःख दिएको छ, त्यसलाई नियन्त्रण गर्न सक्नुभयो अध्यक्षज्यू यहाँले?
हात्ती नियन्त्रण त मलाई लाग्छ यो कञ्चनपुर जिल्ला नै प्रभावित छ।
होइन तपाईँको क्षेत्र विशेष छ नि त, किनभने जङ्गली क्षेत्र हो, तपाईँलाई थाहा छ लालझारी त भने चारैतिरबाट जङ्गल छ, एकातिरबाट नदी छ, हेर्नुहोस् यस्तो परिस्थितिमा त्यहाँका जनता बस्नु परेको छ, हेर्नुहोस्।
र दोस्रो कुरो मेरो सुन्नु न मेरो कुरा, अब यो हाम्रो यो नेपालीहरूको एउटा हाम्रो समाजमा विकास के भएको छ भने हामीले अलि तपाईँको पछाडि पनि फर्केर हेर्नुपर्छ, कहिले कहिले मैले महसुस गरिरहेको छु कहिले कहीँ हामी पछाडि पनि फर्किनुपर्छ। तपाईँको हामी जब सत्तामा हुन्छौँ नि अनि साथीहरू सबै बिर्सिदिने बानी, सत्ताभन्दा बाहिर जाइयो भने यो भएन ऊ भएन भन्ने जुन हाम्रो विकास भएको छ नि मानव समाजमा, यो चिज गलत हो। किन गलत हो, कुन मानेमा गलत हो भने मैले स्वास्थ्यको जुन अहिले उहाँले जुन कुराहरू उठाइराख्नु भएको छ नि, यो तपाईँको लालझारी गाउँपालिकाको चार र छ, मैले त्यही वार्डमा स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको छु, उहाँ निर्वाचित भएको तपाईँको तिन चार महिनापछि, यो स्वास्थ्यभन्दा एकदमै टाढा पहुँच पहुँचभन्दा टाढा भएको जनता।
धर्मजी तपाईँले सुन्नुभयो यो कुरा?
उहाँले
त भनौँ न स्वास्थ्य इकाइहरू गठन गर्नुभएको रहेछ, स्थापना गर्नुभएको रहेछ जितेको तिन महिनामा, त्यो त्यसको तपाईँले साबासी दिनु भएन नि त धर्मजी।
अब साबासी कसरी दिने सर, अब हाम्रै हामीहरूको यो नेपाली काङ्ग्रेसको कुनै मान्यता छैन, अब स्थानीय सरकार भनेको उहाँहरूको हो, अब हामीहरूलाई कुनै किसिमको जानकारी नै हुँदैन।
यो कुरा तपाईँको मात्र होइन धेरै ठाउँबाट मलाई आएको छ, खास गरी मदनजी तपाईँ भन्नुहोस् त, तपाईँहरू सत्तामा पुग्नुभयो, स्थानीय सरकारको प्रमुखको रूपमा तपाईँ हुनुहुन्छ गाउँपालिकाको अध्यक्ष, तपाईँले कहिले नेपाली काङ्ग्रेसका धर्मसिंह बलाइजीलाई बोलाउनु भयो?
अब यो विषयमा उहाँले जुन अहिले कुरा उठाइराख्नु भएको छ नि, हामीलाई कुनै जानकारी हुँदैन भन्ने कुरो तपाईँको, मेरो बुझाइ के छ भने यो विषयमा जनताले माइन्डेट दिएर अहिले जनप्रतिनिधिहरू पठाइसके, जनताले माइन्डेट दिएर पठाइसके, र हाम्रो समाजमा यो पनि विकास हुनुपर्छ, राजनीति क्षेत्रमा राजनीति गर्ने साथीहरूको बुझाइ के हुनुपर्छ भने तपाईँको अहिले तिनकै त आमा हामी अहिले चुनाव निर्वाचित गरेर जनप्रतिनिधि पठाइसकेका छौँ, अब 20 वर्ष जुन तपाईँको षड्यन्त्र जस्तो चलिएको थियो नि त्यो षड्यन्त्र अब रहेन, अब जनप्रतिनिधि छन्, जनप्रतिनिधिहरू हरेक मिटिङमा आउँछन्, छलफल हुन्छ, बहस हुन्छ, सबै ठाउँको समस्या पहिचान हुन्छ, हाम्रो स्रोत साधनले भ्याएसम्म हामी मिनेट गर्दै अगाडि बढिरहेका छौँ, र अहिले उहाँहरूको सत्ता अहिले स्थानीय तहमा छ भन्ने कुरा जुन राख्नुभयो नि छ, अहिले हामी सत्तामा छौँ, केन्द्रमा पनि छौँ, प्रदेशमा पनि छौँ, अहिले नेपाली काङ्ग्रेस पछाडि परेकै हो, नेपाली जनताले पारेका हुन्, हामीले पारेका होइनौँ, नेपाली जनताले उहाँहरूलाई इज्जत गर्नुभएको छ, नेपाली काङ्ग्रेसको 46 सालपछि नेपाली काङ्ग्रेस यो मुलुकमा सबभन्दा बढी सत्तामा रमिरहेको, जनतालाई केही गर्न नसकेर मलाई लाग्छ नेपाली जनताले नेपाली काङ्ग्रेसलाई इज्जत गरेका हुन सक्छन्। नेपाली जनताको निर्णय हो, सबभन्दा सर्वोच्च अङ्ग भनेको जनता हो, जनताले निर्णय गरिसकेपछि जसले पनि स्वीकार्नु पर्छ।
धर्मजी त्यसमा अब नेपाली कांग्रेसलाई जनताले तत्काललाई चाहिँ बाहिर बस्न जुन म्यान्डेट दिएको छ त्यो अनुसार तपाईँहरू गइरहनु भएको छैन, त्यसमा जनताको लोकप्रिय पार्टी बन्न सकेन, नेपाली कांग्रेसले कामै गर्न सकेन होइन?
यस्तो हो सर, यो राजनीति हो, राजनीतिमा तपाईँको कहिले कम्युनिस्ट आउँछ, एमाले आउँछ, कहिले माओवादी आउँछ, कहिले काङ्ग्रेस आउँछ, यो भन्न सकिँदैन, यो गेन गर्न सकिँदैन। यो नेपाली काङ्ग्रेस नै आउनुपर्छ, एमाले नै आउनुपर्छ, माओवादी नै आउनुपर्छ, यो राजनीति हो, यो जनताको उसमा हो, जनताले जे चाह्यो त्यही हुन्छ। अब 5 वर्षको लागि जनताले चुनेर पठाइसकेका छन्। अब उहाँहरूको स्थानीय सरकार तपाईँको गाउँपालिकामा पनि छ, प्रदेशमा पनि छ, केन्द्रमा पनि छ, यो बुझ्ने पनि कुरा हो। तर 5 वर्षमा कम्युनिस्ट के गर्न सक्छ के गर्न सक्दैन जनताको साउमा तपाईँको यो जनताले बुझ्नुपर्ने कुरा हो। यदि राम्रो काम देखाउँछन् भने ठिकै छ, 5 वर्षपछि फेरि आउँछन्, फेरि काङ्ग्रेस पछि पर्छ, फेरि पछिमा पर्छ। तर राम्रो काम देखाएन भने यो जनताको हातमा, जनताले राम्रो काम देखाउन भने भोलिको दिनमा नेपाली काङ्ग्रेस पनि आउन सक्छ।
तपाईँ कसरी हार्नुभयो त्यो भनिदिनुहोस् न, किनभने त्यहाँ त नेपाली काङ्ग्रेसको गढ मारिन्छ। हेर्नुहोस् राणा एरियामा नेपाली काङ्ग्रेस भनेर त लोकप्रिय हाई पार्टी भन्छन् सबैले, तर पछाडि कसरी पऱ्यो बढाएको थियो लालदारी गाउँपालिका भन्नुहोस् त। भनेपछि जनताले यसपटक धर्मसिंह बडाएकलाई मन पराएनन् कि नेपाली काङ्ग्रेसलाई मन पराएनन्? अब धर्मजी कुरा गरौँ, खास गरी उहाँहरूको बजेट पनि अब सकिन्न, आर्थिक वर्षको अन्तिम अन्तिममा छौँ होइन, एक वर्ष उहाँहरूका लागि सम्झन लायक रहेन, यसको समीक्षा तपाईँहरू गर्नुहोस्, हामीले पनि गर्दैछौँ र हामी मूल्याङ्कन गरेर पोइन्ट वाइज जाँदैछौँ होइन, कुन गाउँपालिका नगरपालिका सुदूरपश्चिम प्रदेशसम्म साथको एक नम्बर पर्यो त्यो हामी चाहिँ मूल्याङ्कन गरेर सबैलाई हामी जनतालाई बताउँछौँ पनि, त्यसको मैले चाहिँ छड्के अनुगमन पनि गर्दैछु होइन। अब मलाई ठ्याक्कै भन्नुहोस्, नयाँ आर्थिक वर्ष सुरु हुँदैछ, उहाँहरूले नीति तथा कार्यक्रम र बजेटका लागि चाहिँ गाउँ वडाहरूमा चाहिँ उहाँहरूले चाहिँ भनौँ न अहिले चाहिँ वडा परिषदहरू गर्ने या वडा भेला गर्ने भनेर उहाँहरूले बजेटका लागि नीति तथा कार्यक्रमका लागि उहाँहरूले सिरिङ तोकिसक्नु भएको छ, यो परिस्थितिमा अब आउने आर्थिक वर्ष 75 क्षेत्रका लागि कस्तो नीति तथा कार्यक्रम र बजेट बन्नुपर्छ जस्तो लाग्छ कहिले भनौँ न तपाईँको त्यो लालदारी गाउँपालिकालाई?
त्यही त, लालदारी गाउँपालिकामा सरकार भनेको तपाईँ पहिले नै भनिसके, उहाँहरूको नै हो, तर यो परिषदमा भनेको तपाईँको हामीहरूलाई पनि जानकारी गर्नुपर्छ, हामीलाई पनि बोलाउनुपर्छ, सबैलाई नबोलाउनुहोस् तपाईँहरू, मुखमुख मान्छेलाई बोलाउनुहोस् न तपाईँ, जस्तै तपाईँ तपाईँको सरकार भन्छ, तपाईँ नेपाली काङ्ग्रेसको मुख मान्छेलाई बोलाउनुहोस्, एक दुईजनालाई सङ्घ संस्थाकालाई पनि बोलाउनुहोस् तपाईँ, सरसल्लाह गरौँ, हामीहरू त पनि केही न केही सरसल्लाह दिन्छौँ उहाँहरूलाई, ठिक छ, हाम्रो मनमानी तपाईँ गर्न नदिनुहोस्, तपाईँ आफ्नो मनमानी गर्नुहोस्, तर हाम्रो हाम्रो भनाइ के छ कि हामीलाई पनि जानकारी हुनुपर्छ कि।
तपाईँका कयौँ वडा अध्यक्षहरू जित्नु भएको छ नि त नेपाली काङ्ग्रेसबाट, तपाईँलाई थाहा छैन?
तिनवटा
त्यो उहाँहरूको त भूमिका पुगेन नि त, उहाँहरूले त भनौँ न गाउँपालिकालाई त्यति धेरै घचघचाउन सक्नु भएन तपाईँहरूका नेताहरूले, वडा अध्यक्षहरूको भूमिका कमजोर भयो कि?
अब त्यही त, उहाँहरू चाहिँ कमजोरी हो कि उहाँहरूको कमजोरी के कमजोरी हो त्यो त मलाई थाहा छैन, हामीलाई जानकारी नै हुँदैन, मैले उहाँहरूबाट नै जानकारी लिन्छु के हो आज गाउँपालिकामा कस्तो भयो। अब उहाँ त भूमिका खेल्नु भनेको वडा अध्यक्षहरूको हो, अब सरकार भनेको स्थानीय,
तर धर्मजी धर्मजी त्यति जनताको बिचमा जानुहुन्न रे हो धर्मजी, तपाईँ जनताको बिचमा त्यति धेरै घुलमिल हुनुहुन्न रे हो, मलाई नेपाली काङ्ग्रेसका ठुलै नेताले भन्नुभएको हो, तर जनताको बिचमा त्यति धेरै तपाईँ घुलमिल हुनुहुन्न रे, त्यही कुरा मलाई भन्नुभएको थियो नेताले, म नाम नभन्ने शर्तमा म अहिले छु होइन, तर तपाईँ त जनताको बिचमा गइरहनु पऱ्यो नि नेता भएपछि त, किनभने प्रतिपक्ष दलको नेता हो, तपाईँले घचघचाउनु पऱ्यो होइन, हरेक कुरालाई कोर्डिनेसन गरेर जानु पऱ्यो। अब मदनजी, अब तपाईँ नयाँ आर्थिक वर्ष 75 क्षेत्रका लागि बजेट निर्माण गर्दै हुनुहुन्छ, नीति तथा कार्यक्रम ल्याउँदै हुनुहुन्छ, अब यस वर्ष कस्तो नीति तथा कार्यक्रम ल्याउने प्लानमा हुनुहुन्छ भन्नुहोस् त?
अब मैले यो धेरै 3-4 महिनादेखि हामी होमवर्क गर्दै आइरहेका छौँ नयाँ कार्यक्रमको लागि पनि, हामीले तपाईँको अब यहाँ लालझारीको जुन बढी समस्याहरू देखिया छ नि, अब यो पछाडि पारिएको समुदाय, तपाईँको महिला बालबालिका लगायत, तपाईँको दलित आदिवासी जनजाति लगायत उहाँहरूको पनि हामीले कार्यक्रममा ल्याउनै पर्छ, अनि त्यसपछिका तपाईँको सडक सञ्जालदेखि लिएर शिक्षा स्वास्थ्य हामीले सबैलाई सम्बोधन गरेर जाने हाम्रो बिचमा अस्ति पनि भर्खरै हाम्रो मिटिङ बस्यो कार्यपालिकाको, र कार्यपालिकाको मिटिङबाट हामीले यसपालि लगभग सारै होमवर्क गर्दैछौँ, अहिले हामीले धेर प्रोफाइल पनि बनाउँदैछौँ।
तर अध्यक्ष वडा अध्यक्ष सदस्यहरू सेवाभोगी बढी हुनुभयो, खास गरी विलासी लाइफ बन्नुभयो, आफ्नो सेवा सुविधा बढाउनतिर लाग्नुभयो स्थानीय तहका नेताहरू जनप्रतिनिधिहरू, तर जनताको लागि काम गर्न छोड्नुभयो भन्ने आरोप आउँछ नि त।
धर्मजीको जुन कुरा छ नि, नेपाली काङ्ग्रेस पार्टीसँग गाउँपालिका अध्यक्षले समन्वय गरेन, कोर्डिनेसन गरेन, अनि त्यसपछि उहाँहरूको पनि दुईवटा वार्डमा पुरै सेनालाई जितेर आएको छ, एउटा एक नम्बर वार्डमा एउटा अध्यक्ष जितेर आउनु भएको छ। उहाँहरूको बिचमा हाम्रो मिटिङमा कहिले त्यस्तो बहस भएको छैन विकास निर्माणको सवालमा। उहाँहरूले पनि के भन्नुभएको छ भने हाम्रो अध्यक्षजीले हामीसँग त्यस्तो व्यवहार गर्नुभएको छैन पक्ष र प्रतिपक्षको। उहाँले बजेट हाल्दा कुनै कार्यक्रम योजना बनाउँदा हामीलाई कहिले घोषभेट गर्नुभएको छैन, समान ढङ्गले उहाँले हेरिराख्नु भएको छ। मैले उहाँहरूलाई पनि के भनिएको छु भने समान ढङ्गले सबै वार्डमा विकास गरौँ, आवश्यकताको आधारमा मात्रै हामीले बजेट विनियोजन गरौँ भन्ने कुरो मैले बारम्बार उहाँहरूलाई भनिराखेको छु।
राम्रो बजेट निर्माण गर्नुहोस्, तपाईँहरू सेवा सुविधा बढी नलिनुहोस्। अब हेर्नुहोस् अध्यक्षज्यूहरू, किनभने जनताको लागि काम गर्नुहोस्, धेरैतिर आरोप छ तपाईँहरूलाई पछिल्लो समय के सेवा भोगी बढी बन्नु भयो, तपाईँहरू सेवा सुविधा बढी लिन थाल्नु भयो।
सुविधाको कुरो के छ भने तपाईँको जुन कुराहरू ल्याइराख्नु भएको छ नि मित्रले, अब उहाँहरूलाई लाग्न सक्छ धेरै सेवा सुविधा लिया होलान्, तर मलाई हामीलाई त्यस्तो केही लागेको छैन।
मदनजी, धर्मजी, तपाईँलाई के लाग्छ वडा अध्यक्षज्यू गाउँपालिकाका अध्यक्षज्यूहरूले सेवा सुविधा कसरी लिइरहनु भएको छ, थाहा छ
तपाईँलाई? आएपछि उहाँ के गर्नुहुन्थ्यो त्यो हेर्न बाँकी छ होइन, तर जुन आरोप लगाइराख्नु भएको छ नि उहाँले, मैले त त्यसलाई आरोपको रूपमा बुझिएको छैन। उहाँले सुझावै दिइराख्नु भएको छ
होइन, उहाँले तपाईँलाई सुझाव पनि दिँदै हुनुहुन्छ धर्मजी, उहाँहरूले सेवा सुविधा लिनु भएको छ कि छैन, कुन किसिमले अहिले मनमाले तपाईँलाई थाहा छ, स्थानीय तहका जनप्रतिनिधि, मेयर, उपमेयर होइन, त्यसै गरी अध्यक्ष उपाध्यक्षहरू त बहु मस्तीमा छन् नि अहिले, त तपाईँलाई थाहा होला धेरै भनौँ न, उहाँहरूले सेवा सुविधा बढाइरहनु भएको छ, त्यो विषयमा तपाईँहरूले बोल्नै सक्नु भएन हेर्नु जनताको बिचमा।
अब यो खुवाका खेल्नु भनेको त मनसिंह बराइले हो नि त, जनताहरूलाई किन दुःख दिने, जनताहरूको काम त सटासट गराइदिनु पर्यो नि त उहाँले। अब उहाँ उहाँले स्थानीय सरकार उहाँ नै हुनुहुन्छ, अब उहाँले जनताको काम किन रोकिदिनु पर्यो, किन दुःख दिनु पर्यो? अब एक दिनको काम तपाईँको 5 or 6 दिन लागिरहेको छ त, अब गाउँपालिकाका कर्मचारीहरूसँग भनिदिनु पर्यो नि त उहाँले।
मदनजी, ढिला सुस्ती भयो काममा चाहिँ, तपाईँहरू सेवा सुविधा बढी लिनुभयो, काम कम भयो, कर्मचारीको अभाव हो या के हो, उहाँले जनतालाई जवाब दिनु पर्यो भन्नुभयो नि त।
हाम्रो बुझाइ कस्तो छ भने हरियो चस्मा लगाएर हेर्नुहोस्, हरियो घाँस देखिन्छ, कालो चस्मा लगाइयो भने यो संसार सबै कालो नै देखिन्छ, कालो बादलै देखिन्छ।
हजुर,
हामीले केही सुविधा दिएका छैनौँ। मैले सुविधा लिन चाहेको भए अहिले कसैले रोक्न सक्दैन। मैले मजाले म बाइकमा हिँडेर काम गरिरहेको छु, अन्य तपाईँ स्थानीय तहमा जानुहोस्, सबै प्रमुख उपप्रमुखहरू चार चक्के गाडीमा मजाले घुमेका छन्।
तर तपाईँलाई पनि विलासी बनाउँछ होला नि, कहिलेकाहीँ अरूलाई देखेर जेलस हुन्छ होला, अब म पनि लिन्छु, अन्य गाउँपालिका मेयर उपमेयर होइन नगरपालिकाकोले भन्दैनन्, अब बडाजी मदनजी लिनु पर्यो तपाईँले पनि भन्दैन, मदनजी वास्तवमा त्यस क्षेत्रका जनताको धेरै पीडा छ। अब यो आर्थिक वर्षमा ती सबै सम्बोधनहरू गर्ने किसिमले बजेट आउँछ, कति सिलिङको बजेट ल्याउँदै हुनुहुन्छ यस वर्ष भन्नुहोस् त? अब
यसपालिको हामीले अब लगभग हाम्रो 10-15% विगतको वर्षभन्दा हामीले अनुमान गरेका छौँ बजेट हाम्रो बढी आउँछ
भनेपछि 40 करोडको यसपटक बजेट आउँछ त्यसो भए?
आएको बजेट जति हुन्छ नि हामीले साह्रै होमवर्क गर्दैछौँ। अहिले तपाईँको मिलेर दुई तिनवटा शिविर पनि चलाए लालझारी गाउँपालिकामा, दुई तिनवटा शिविर पनि हामीले चलाए, त्यो शिविरमा यहाँ धेरै बिरामीहरूको पनि समस्याहरू पहिचान भए, हामीले महिलाहरूको पाठे घरको पनि समस्या देखे, तपाईँको 7 जनालाई क्यान्सर नै देखियो शिविर चलाएर, त्यसपछि हामीले आँखा शिविर चलाए, आँखा शिविरमा मैले 101 जनालाई तपाईँको निशुल्क अपरेसन गराएँ, त्यसमा गाउँपालिकाबाट बाँडियो उहाँहरूलाई। अब त्यसपछि मैले एउटा अहिले यो चर्मरोगको शिविर चलाउँदैछु लालझारी गाउँपालिकामा, यो चर्मरोग पनि साह्रै देखिएको छ। अब यो के भयो भने तपाईँको लालझारी गाउँपालिका अन्य सहर बस्तीसँग अलिक टाढा भएको कारणले तपाईँको चेतनाको पनि अभाव, दोस्रो कुरो तपाईँको आर्थिकको पनि समस्या हुन सक्छ,
धेरै धेरै समस्या छ, धेरै समस्या छ बाबा मदनजी। यो चुनौतीको बिचमा तपाईँले लालदारी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँछु पनि भन्नुभएको थियो होइन, अब यो आर्थिक वर्ष 75 क्षेत्रका लागि बजेट ल्याउँदै हुनुहुन्छ, लोकप्रिय कार्यक्रम ल्याउनुहोस्, जनताको मन जित्नुहोस्, जनताका लागि काम गर्नुहोस्, हाम्रो शुभकामना छ। धर्मजी अन्त्यमा केही भन्न चाहनुहुन्छ, सुझाव सुझाव केही छ उहाँलाई मदनजीलाई, नयाँ बजेट नीति तथा कार्यक्रम ल्याउँदै हुनुहुन्छ गाउँपालिकाको लागि धर्मजी?
हजुर हजुर हजुर, मेरो सल्लाह सुझाव के छ कि सरको, अब यो नयाँ बजेट आइरहेछ, अब परिषद पनि हुन्छ, यो परिषदमा तपाईँको हामीहरूलाई पनि जानकारी गराउनु पर्छ, हामीलाई पनि बनाउनु पर्छ, यो बजेट राम्रो ठाउँमा लगानी लगाउनुहोस्। सबभन्दा पहिले यो दुधा निधि नेत्रको तपाईँ गर्नुहोस्, त्यसपछि तपाईँको एम्बुलेन्सको एकदम जरुरी छ, यहाँ एकदम सख्त जरुरी छ कतै, अब त तपाईँको यो वर्षाको टाइम पनि आइसक्यो, अब एक महिना मात्र बाँकी छ, अब यहाँनिर यो लालझाडीमा कस्तो हुन्छ, अब बिरामी टाइममा तपाईँको जान सकिन्छ न कहीँ जान सकिन्छ, कहीँ जान सकिँदैन। मेरो भनाइ यो हो कि अतिथिसँग कि आउँदो वर्ष आउँदो बजेट तपाईँ राम्रोसँग सरसल्लाह गरेर हामीलाई पनि बोलाउनुहोस्, हामी पनि सरसल्लाह दिन्छौँ।
अब असार 10 गतेभित्र कानुन तह सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ होइन धर्मजी, अब मदनजीसँगको सम्बन्ध टुटेको छ सम्भवतः लाग्छ, कि प्राविधिक त्रुटि देखिएको छ। धर्मजी थ्याङ्क यू सो मच, समय दिनुभयो, नेपाली काङ्ग्रेसको तपाईँ नेता हुनुहुन्छ, तपाईँको गुनासो जुन आएको छ जनताको बिचमा अति लोकप्रिय बन्नुहोस् किनभने तपाईँको सक्रिय त अलिकति कमजोर छ भनेर नेताले भन्दै हुन्थ्यो, तपाईँको पार्टीका ठुलै नेताले मलाई भन्नुभएको थियो, कञ्चनपुर नेताको अध्यक्ष नै हुनुहुन्थ्यो उहाँ सम्भवतः लाग्छ होइन, ठुलै नेताले भन्नुभएको थियो, त्यो कुरालाई तपाईँले चाहिँ अलिकति मनन गर्नुहोला, जनताको बिचमा जानुहोस् किनभने 5 वर्षपछि फेरि तपाईँले उठ्नुपर्ने हुन्छ होइन, त्यसको लागि सक्रियता देखाउनुहोस्। थ्याङ्क यू सो मच, समय दिनुभयो धर्मजी, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका नेता धर्मसिंह बढाएक र त्यसै गरी लालझाडी गाउँपालिकाका अध्यक्ष हामीसँग हुनुहुन्थ्यो मदन बढाएक हुनुहुन्थ्यो, उहाँहरू दुवैजनासँग हामीले खास गरी आर्थिक वर्ष 74-75 लागि झन्डै 22 करोड 44 लाख रुपियाँको बजेट जुन कार्यान्वयन भयो कि भएन, वास्तवमा कसरी काम गरिरहनु भएको थियो भन्ने विषयमा हामीले कुराकानी गऱ्यौँ। खास गरी त्यहाँ नदी कटानको समस्या वर्षेनी छ, यहाँलाई थाहा छ, त्यसै गरी त्यहाँ एम्बुलेन्सको अभाव छ, वर्षायाममा चाहिँ त्यहाँका जनताले भोग्नु परेको शास्ति धेरै छ, यो विषयमा हामीले कुराकानी गऱ्यौँ। म निरन्तर रूपमा हामी खास गरी दिनेश सरकार निरन्तर रूपमा स्थानीय तहको जुन खोजी नीति हामी गरिरहेका छौँ, स्थानीय तहका प्रमुख प्रतिपक्ष दलबाट जो चाहिँ पराजित हुनुभएको छ उहाँहरू र चाहिँ जो चाहिँ जित्नु भएको छ उहाँहरू दुवैजनासँग हामी तातो बस दिनौँ गर्दैछौँ, कार्यक्रम सुन्दै गर्नुहोला, दिनौँ माया गर्दै गर्नुहोला। प्राविधिक रूपमा कल्पनाजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो तातो बसबाट म पनि बिदा माग्छु, नमस्कार।